Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 RX 2.7 MHz.
सुर्खेत सहित 45 जिल्लामा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाई। मौन अवधिमा कुनै प्रचार प्रसार गर्न नपाइने।
बर्दियामा भएको ट्र्याक्टर दुर्घटनामा 15 जना घाइते, 3 जनाको अवस्था गम्भीर।
प्रदेश नम्बर 5 का 10 वटा जिल्लामा दोस्रो चरणमा हुन लागेको निर्वाचनको लागि सुरक्षा व्यवस्था बलियो बनाएको प्रहरीको दावी। 125 जनामाथि मुद्दा दर्ता।
र 15 वर्ष मुनिको साफ महिला फुटबलका लागि नेपाली टिमको घोषणा। पहिलो खेलमा आयोजक बङ्गलादेशको सामना गर्ने।
हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
2 दिन बाँकी।
अब खबर विस्तारमा। निर्वाचन आयोगले मङ्सिर 21 गते दोस्रो चरण निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पत्रकार सम्मेलन गरेर कर्मचारीहरू सबै सामग्री सहित मतदान केन्द्रमा पुगिसकेको बताउनुभयो। उहाँले समय अभावका कारण मतदाता शिक्षा भने प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभएको छ। उहाँले अघिल्ला निर्वाचनको तुलनामा यसपटक राजनैतिक दल र सरकारले आचार संहिता पालना गरेको दावी गर्नुभयो। मौन अवधिमा आर्थिक चलखेल भए उम्मेद्वारलाई कडा कारवाही गर्ने आयोगले जनाएको छ। आयोगले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका 32 जिल्लामा मङ्सिर 21 गते बेलुका 5 बजेदेखि मतगणना हुने जनाएको छ। दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभाका 128 सिटका लागि 1663 उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन्। प्रदेश सभामा 256 सिटका लागि 2819 उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन्। निर्वाचनमा 1,22,36,993 मतदाता सहभागी हुँदैछन्।
निर्वाचन आयोगले दोस्रो चरणमा मङ्सिर 21 गते सुर्खेत सहित 45 जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गए राति 12 बजेपछि निर्वाचनको मौन अवधि सुरु भयो। मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेद्वार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेद्वार, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाउने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो। आम सञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेद्वारको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न नपाइने उहाँको भनाइ छ। यसै गरी मौन अवधि सुरु भएसँगै मतदान केन्द्रको 300 मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने आचार संहितामा उल्लेख छ। आयोगले एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जाल मार्फत मत माग्न र निर्वाचन प्रसार गर्न नहुने तथा मौन अवधिमा उम्मेद्वार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुनेतर्फ सरकारवाला सबैको ध्यान आकर्षण गराएको छ। आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्दा भने कुनै रोकावट नभएको आयोगले स्पष्ट पारेको छ।
काठमाडौँको चपली हाइट बम विस्फोट हुँदा काङ्ग्रेस नेता तथा क्षेत्र नम्बर 4 का उम्मेद्वार गगन थापा सहित 12 जना घाइते भएका छन्। थापा सहितको टोली चुनावी घर दैलोका क्रममा बुढा नीलकण्ठ नगरपालिकाको चपली हाइटमा पुगेको बेला बम विस्फोट भएको हो। विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ। थापा त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार गरी घर फर्कनु भएको छ। घाइते मध्ये 2 जनाको अवस्था अत्यन्त गम्भीर, 2 जनाको गम्भीर र 7 जनाको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। शिक्षण अस्पतालमा जम्मा भएका शुभचिन्तक तथा पत्रकारहरूसँग थापाले यस्ता घटनाबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गर्नुभएको छ। यस्तै काठमाडौँमै प्रधानमन्त्री, प्रधान न्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटार स्थित VIP क्षेत्रमै बम फेला परेको छ। अत्याधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडि नै बम राखिएको हो। नेपाली सेना सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवास नजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। एउटा बम निष्क्रिय पारिएको थियो भने अर्को बम निष्क्रिय पार्नु अगाडि पर्खिएको थियो।
यसैबीच काङ्ग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम पड्काएको भन्दै प्रहरीले शंकास्पद 22 जनालाई पक्राउ गरेको छ। उनीहरूलाई चपली क्षेत्रबाट बम पड्की लगत्तै खटेको प्रहरी टोलीले पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकले बताउनुभयो। घटनाको जिम्मेवारी कसैले नलिएको भए पनि प्रहरीले भने बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विस्फोट गराएको निष्कर्ष निकालेको छ।
कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउबा बसेको होटल नजिकै फेला परेको प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्क्रिय पारेको छ। धनगढी उपमहानगरपालिका पाँच तारा नगरमा पुल नजिकै बम फेला परेको थियो। घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको हो। त्यही गरी स्थित सेनाको टोलीले बमलाई निष्क्रिय पारेको छ। सरकारले निर्वाचनका लागि सुरक्षाको पूर्ण व्यवस्था गरिएको बताएको छ। निर्वाचनका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको भन्दै यसमा शंका नगर्न गृह मन्त्रालयले सबै आग्रह समेत गरेको छ। निर्वाचनका लागि सुरक्षाको पूर्ण व्यवस्था गरिएको सरकारले बताइरहेका बेला उम्मेद्वार लक्षित आक्रमण र विस्फोट भने रोकिएका छैनन्।
अहिले महिला हिंसा विरुद्धको 16 दिने अभियान चलिरहेको छ। वर्षेनी महिला हिंसा विरुद्धका अभियानहरू चलिरहेका भए पनि हिंसाका घटनामा भने कमी आएका छैनन्। तर पहिलेका तुलनामा अहिले हिंसाका घटना भने बाहिर आउन थालेको महिला अधिकार कर्मीले बताएका छन्। यस सन्दर्भमा हामीले जाजरकोटका केही स्थानीयलाई महिला हिंसाका घटना कम गर्न स्थानीय तहले के कस्तो व्यवस्था गर्नुपर्ला भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
अब स्थानीय तहमा महिला हिंसा कम गर्नको लागि महिला हिंसा सम्बन्धी ऐनहरू ल्याउनु पर्यो, होइन, ऐनहरू पास गर्नु पर्यो। त्यसमा पनि विभिन्न किसिमका तालिमहरू सुरुदेखि नै विद्यालयदेखि नै शिक्षा, त्यो हिंसा सम्बन्धी शिक्षाहरू, महिलाहरूको समूह गठन गरेर त्यो सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने हुन्छ।
महिला हिंसा कम गर्नको लागि हामीले गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रम चलाउनु पर्यो, तालिम गराउनु पर्यो, आमा भेला बनाउनु पर्यो गाउँमा गएर। अब त्यस्तै त्यस्तै तालिमहरू पनि दिनु पर्यो। आमा समूहलाई बोलाएर आफ्नो छोरीहरूलाई पनि बाल विवाह गर्नबाट पनि जोगाउनुहोस् र शिक्षा पनि राम्रोसँग दिनुहोस्, विद्यालयमा पठाउनुहोस् दैनिक भनेर जनचेतना फैलाउन सक्नु पर्यो।
स्थानीय तहले खास गरी महिलाहरूको स्वामित्वलाई स्थापित गर्ने एउटा कार्यक्रम त्यो हुनु पर्यो। अर्को अब त्योसँग जोडिएका थुप्रै विषयहरू छन्, जस्तो मदिरा बाल विवाहलाई न्यूनीकरण गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्छ जस्तो लाग्छ।
र विशेष गरी स्थानीय तहले महिला हिंसा नियन्त्रण गर्नका लागि सबभन्दा पहिलो कुरो चाहिँ नि जनचेतनाको कार्यक्रमै अगाडि बढाउनु पर्छ। जनचेतनाको कार्यक्रम बाहेक अरू कार्यक्रम चाहिँ नि छँदै छैन भन्दा हुन्छ।
स्थानीय तहले महिला हिंसा कम गर्नको लागि गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रमहरू लिने, विभिन्न किसिमका तालिमहरू राख्ने, महिलाहरूलाई तालिमहरू दिने,
महिला हिंसा भएमा स्थानीय स्तरमै तुरन्त कारवाही गर्ने, एकवटा एक महिला कानुनी पढेका महिला उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गरेमा महिला हिंसा घट्ला जस्तो मलाई लाग्छ।
स्थानीय तहले महिला हिंसा कम गर्नको लागि जिल्ला विभिन्न गाउँ समुदाय टोलमा गएर जनचेतनामूलक कार्यालयको आयोजना गर्नु पर्यो। अनि कतिपय हिंसा महिलाले चाहेर पनि बाहिर भन्न सकेनन्, त्यस्ता हिंसा बाहिर वकालत गर्न महिलाहरू जम्मा गरी आमा समूह बनाउनु पर्यो। धुम्रपान र मद्यपान अन्त्य गर्नको लागि कडा नीति नियम गर्नु पर्यो। अनि मलाई लाग्छ यति गरेमा त महिला हिंसा कम भए पाइन्छ।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतसहित 45 जिल्लामा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाई, मौन अवधिमा कुनै प्रचार प्रसार गर्न नपाइने लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। मङ्सिर 21 गते हुने चुनावका लागि सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखले दाङका सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्। गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख र नेपाली सेनाका उपरथी सहितको टोलीले दाङमा सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्। चुनाव बिथुल्ने आपराधिक गतिविधि जारी रहँदा सुरक्षा निकायका प्रमुख आएर दाङको सुरक्षा अवस्थाका बारेमा जानकारी दिएका हुन्। गृह मन्त्रालयका सचिव मोहन सापकोटा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप कुमार रेग्मी र नेपाली सेनाका उपरथि शरद गिरी सहितको सुरक्षा निकायका प्रमुखले दाङको सुरक्षा अवस्था बारेमा जानकारी लिएका हुन्। केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आएको बेला भएको बम विस्फोट र उम्मेद्वारलाई लक्षित गरी भइरहेको बम विस्फोटका घटनाका बारेमा बुझ्दै सुरक्षा निकायका प्रमुखले आवश्यक सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन्। गृह सचिव सापकोटाले आम मतदाता र उम्मेद्वारको पूर्ण सुरक्षाको जिम्मा लिँदै अपराधमा संलग्न कुनै पनि समूह वा व्यक्तिलाई कानुनी दायरा ल्याउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ।
बाँके बर्दिया सहित प्रदेश नम्बर 5 10 जिल्लामा दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाएको प्रहरीले जनाएको छ। प्रहरीले निर्वाचनलाई अशान्त बनाउने, हतियार तस्करी गर्ने, निर्वाचन विरोधी गतिविधि गर्ने 138 जनालाई पक्राउ गरेकोमा अनुसन्धानपछि 125 जनामाथि मुद्दा चलाएको र 5 प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ। स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा मतदान सम्पन्न गर्नका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी 24,000 सशस्त्र प्रहरी र नेपाली सेनाको पर्याप्त टोली परिचालन गरेको बताएको छ। बाँके, बर्दिया, दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रूपन्देही र नवलपरासी पश्चिम गरी 10 जिल्लामा 3,000 बढी मतदान केन्द्र रहेका छन्। सीमा नाकाहरूबाट हुन सक्ने अवैध हात हतियार र विस्फोटक पदार्थको ओसार पसार रोक्नका लागि कुकुर सहितको चेकजाँच टोली सीमा क्षेत्रमा परिचालन गरिएको प्रहरीको भनाइ छ। 5 प्रदेश प्रहरी प्रमुख एआइजी मधुप्रसाद पुरासैनीले मतदान केन्द्रमा आवश्यक परेमा शीघ्र मद्दतको लागि सबै प्रहरी कार्यालयमा मोबाइल टोली रिजर्भ राखिएको बताउनुभयो। यस्तै सवारी साधन, होटल, लज, कारखाना, डेरा तथा अन्य संवेदनशील स्थानहरूमा निगरानी बढाइएको र आवश्यकता अनुसार खानतलासी, बरामदी र पक्राउ गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ।
संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी प्रमुख एसएसपी महेश विक्रम शाहले सामाजिक सहिष्णुता कायम गर्न नागरिक प्रहरी बीचको सहकार्य प्रविधिमूलक हुने बताउनु भएको छ। बाँकेको नेपालगञ्जमा भएको सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत जिल्ला स्तरीय समीक्षा बैठकमा शाहले सामाजिक सहिष्णुता कायम गर्न सबैले पहल थाल्नुपर्नेमा जोड दिनुभयो। पुनरावेदन बार इकाईका अध्यक्ष बलबहादुर चन्द, जिल्ला बार इकाईका अध्यक्ष उदयराज वर्मा, इन्सेकका कृष्ण मुरारी प्रसाद भट्ट, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शुक्र ऋषि चौलागाई लगायतले परियोजनाको प्रभावकारिताका बारेमा चर्चा गर्नुभएको छ। बासले बाँके जिल्लाको राप्तीवारीका क्षेत्र र आइएचआरसीले राप्तीवारी क्षेत्रमा परियोजना सञ्चालन गरेको छ। कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह र आइएचआरसीका अध्यक्ष विश्वजित तिवारीले परियोजना अन्तर्गत भएका गतिविधिका बारेमा चर्चा गर्नुभएको छ।
कालीकोटको तिलागुफा नगरपालिकाको 3 र 4 बालमैत्री शासन घोषणा गरिएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन गरे बमोजिम पूरा गर्नुपर्ने 39 सूचक र नगरपालिकाले थप गरेका 2 सूचक गरी जम्मा 41 पूरा गर्नुपर्ने सूचक पूरा गरेपछि साबिकको राँचुली गाविसलाई नेपालकै पहिलो बालमैत्री शासन घोषणा गरिएको हो। बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानीय शासन अन्तर्गत बालश्रम शून्य हुनुपर्ने, 5 एक वर्षभित्रका सबै बालबालिकालाई सम्पूर्ण खोप लगाएको हुनुपर्ने, सबै घरदुरीमा पिउने योग्य पानी हुनुपर्ने जनाइएको छ। यस्तै 5 मुनिका सबै बालबालिकाहरूको जन्मदर्ता हुनुपर्ने, बाल विवाहको क्रम घट्दै गएको हुनुपर्ने, बालबालिका विरुद्ध हुने हिंसा, बेचबिखन लगायतका 41 सूचकहरू पूरा हुनुपर्ने व्यवस्था रहेको छ।
घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका बर्दिया मधुबन नगरपालिका 56 सोभान खत्रीको मृत्यु भएको छ। स्थानीय ग्रामीण महिला सामुदायिक वनमा घाँस काट्ने क्रममा इपिलको रुखबाट लडेर गम्भीर घाइते हुनुभएको थियो। घाइते खत्रीलाई उपचारको लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। मृतक खत्रीका श्रीमती र 3 छोरा रहेका छन्। यस्तै बर्दियाको भुरीगाउँमा हिजो चुनावी सभा सकेर फर्कदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा 15 घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनबार चेकपोस्ट नजिकै भुरीगाउँको चुनावी सभा सकेर बारबर्दे नगरपालिकामा पर्ने बानियाभारतर्फ फर्कदै गरेको भई एक त 3550 नम्बरको ट्र्याक्टर पल्टदा 15 घाइते भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ। वाम गठबन्धनको चुनावी सभा सकेर फर्कदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो। घाइते सबैलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ। घाइते मध्ये 3 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
त तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बैतडीमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा भएको सरकारवालाले दावी गरेका छन्। जिल्लाका 10 स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले महिला तथा बालबालिकामाथि हिंसा नियन्त्रणमा कठिनाई भएको उनीहरूको भनाइ छ। जिल्ला प्रहरी कार्यालयले मदिराकै कारण यस्ता हिंसा र आपराधिक घटना हुने भन्दै नियन्त्रणका लागि प्रयास जारी रहेको दावी गरेको छ। प्रहरीले महिलामाथि हुने हिंसा धेरैजसो मिलापत्रमा टुङ्ग्याउने गरिएको जनाएको छ। डिएसपी रम्बा शर्माले आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिला खुलेर बोल्न नसक्ने र प्रहरीमा पुगेर मुद्दा पनि अधिकांश मिलापत्रमा टुङ्गिने गरेको बताउनुभयो। गत आर्थिक वर्षमा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाका 80 बढी मुद्दा दर्ता भएको भए पनि सबै मिलापत्रमा टुङ्गिएको उहाँको भनाइ छ। महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि परिवारबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा महिला अधिकार कर्मीले जोड दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपत कार्यालय कलङ्कीका 2 कर्मचारीलाई घुस लिँदा लिँदै पक्राउ गरेको छ। कार्यालयका नायब सुब्बाहरू शेरबहादुर थापा र नारायणमणि खनाललाई घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूलाई जग्गाधनी प्रमाण पूर्जा बनाउन सेवाग्राहीबाट 30,000 रुपियाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताउनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा आर्थिक अनुशासन चिन्ता बढ्दै गएको भन्दै चिन्ता जनाउनु भएको छ। महालेखा परीक्षक कार्यालयको नयाँ भवन शिलान्यास गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनता, भ्रष्टाचार र गैर जवाबदेहिता बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय रूपमा समेत नेपालको अनुशासनको साँक गिरिरहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले देशको विकासका लागि छुट्याइएको बजेटको ठूलो अंश खर्च हुन नसक्ने र प्रत्येक आर्थिक वर्षको अन्त्यमा फ्रिज भएर जाने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सार्वजनिक आर्थिक कारोबारमा बेरुजु चुलिजाँदा जाँदा सरकारको आर्थिक छवि कमजोर बन्दै गएकोमा उहाँले चिन्ता जनाउनुभयो। महालेखाले आर्थिक वर्ष 2072-73 सार्वजनिक निकायले बेरुजु 4 रुपियाँ सार्वजनिक निकायको बेरुजु 4 रुपियाँ पुगिसकेको जनाएको छ।
हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बिमा कार्यक्रम प्रभावकारी बनेको सरकारवालाले दावी गरेका छन्। जिल्लामै पहिलो पटक लागू भएको कृषि बिमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी नगरपालिका 8 डाङ्गीबाडाका गोकुल बहादुर डाङ्गीले बताउनुभयो। 350 वर्ष याउको बिमा गर्नुभएका उहाँले अरू किसानलाई पनि बिमा गर्न सुझाव दिनुभएको छ। त्रिपुरा सुन्दरी नगरपालिका जिउ गाउँका रञ्जित बोहराले कृषि बिमा कार्यक्रमका कारण कृषक लाभान्वित भएको बताउनुभयो। पोहोर हावाहुरी र असिनाले नोक्सान पारेको स्याउको बोटको समेत बिमा रकम पाएको भन्दै अब प्राकृतिक विपत्तिले क्षति पुर्याएपछि व्यवसाय ठप्प हुने कि भन्ने डर हटेको बताउनुभयो। ठुलीबेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका झन्डै 75 जना कृषकले बिमा गरिसकेका छन् भने 2568 स्याउका बिरुवाको बिमा गरिएको शिखर इन्सुरेन्स डोल्पा शाखाका संयोजक क्षेत्र विक्रम शाहीले बताउनुभयो।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा 11 आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले गएको असाढमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षा दिएका मध्ये 35.58% विद्यार्थी उत्तीर्ण भएका छन्। यो वर्ष 101,375 विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा 36,074 विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ। 21 परीक्षार्थीको भने परीक्षा रद्द गरिएको छ। परीक्षाको नतिजा थाहा पाउन www.moe.gov.np लगन गर्नुपर्ने बोर्डले जनाएको छ। यस्तै एनईबी टाइप गरेर एक स्पेस दिएर सिम्बल नम्बर लेखेर 1601 नम्बरमा एसएमएस गर्न पनि सकिने बोर्डले जनाएको छ।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। म्यान्चेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लगातार 13 जित दर्ता गराएको छ। सिटीले वेस्ट ह्याम युनियनलाई 2-1 हराउँदै लगातार 13 जित हात पारेको हो। जितसँगै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडसँग 8 अङ्कको अग्रता कायम राखेको छ। 15 खेलमा सिटीको 43 अङ्क छ भने म्यान्चेस्टर युनाइटेडले समान खेलबाट 35 अङ्क जोडेको छ। 32 अङ्क जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ।
यस्तै खेल खबरकै अर्को प्रसङ्गमा बङ्गलादेशमा हुने 15 वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलको लागि नेपाली महिला टोलीको घोषणा गरिएको छ। आगामी पुस 2 9 गतेसम्म बङ्गलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ एन्फाले 20 सदस्यीय टोलीको घोषणा गरेको हो। प्रतियोगिताका लागि करिना दाहाल, बतिसा राजवंशी, पुष्पा गुरुङ, सरिस्मा थापा, मनमाया बिक, सुषमा राई र सुरक्षा सिंहलाई टोलीमा समावेश गरिएको छ। यस्तै सरस्वती हमाल, प्रीति राई, अस्मिता चौधरी, मुना मगर, निकिता फोकर, सविता राणा मगर, सुषमा जिटी, अञ्जली चन्द, अस्मिता रानपाल, निकिता धमला, सुप्रिया रजक, रिया बानु र अस्मिता गुरुङ पनि टोलीमा पर्नु भएको छ। चार टिम सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल पुग्नेछन्। नेपालले पुस दुई गते पहिलो खेलमा आयोजक बङ्गलादेशको सामना गर्दैछ। यस्तै चार गते भारत र छ गते भुटानसँग खेल्ने भएको छ। यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले रुसलाई आउँदो वर्ष हुने विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा निर्णय गर्दैछ। आइओसीको हेडक्वार्टर स्विजरल्यान्डको लाउसानेमा हुने विशेष बैठकमा आइओसीले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने नलगाउने बारे निर्णय सुनाउने भएको छ। आइओसीका अध्यक्ष थोमस वासले यसको घोषणा गर्नुहुने भएको छ। रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसमाथि आउँदो फेब्रुअरी 9 सुरु हुने विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउन र नलगाउन दुवै निर्णय कठिन रहेको छ। आइओसीको विशेष कमिटीले यस विषयमा निर्णय गर्नु अघि रुसी खेलाडीले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको सम्बन्धमा भएको 16 महिना लामो अनुसन्धानको प्रतिवेदन र त्यसको सुझावको अध्ययन गर्ने भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत सहित 45 जिल्लामा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाई। मौन अवधिमा कुनै प्रचार प्रसार गर्न नपाइने।
बर्दियामा भएको ट्र्याक्टर दुर्घटनामा 15 घाइते, 3 अवस्था गम्भीर।
प्रदेश नम्बर 5 10 जिल्लामा दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाएको प्रहरीको दावी। 125 माथि मुद्दा दर्ता।
र 15 मुनिको साफ महिला फुटबलका लागि नेपाली टिमको घोषणा। पहिलो खेलमा आयोजक बङ्गलादेशको सामना गर्ने। हवस् त, अहिले बिहान 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।